घर घर माउनी मिठो मिठो सन्देश लिएर संगीतको बहार हाम्रो गाउँ हाम्रो सहर
रेडियो भेरी एफएम रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
सुर्खेतमा जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा 1000 घर बन्ने दैलेख र जाजरकोटमा 2-200 घर निर्माण हुँदै
तिहारमा बाँके बर्दिया र दाङमा 19 सवारी दुर्घटना भएको प्रहरीको भनाई कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुईजनाको खोजी हुँदै
गुलरिया नगरपालिकाको प्रथम नगरसभामा करिब 66 करोडको प्रस्तावित बजेट पेश सडक पूर्वाधार महिला सशक्तिकरणलाई प्राथमिकता
र इपिएलका लागि खेलाडी अनुबन्धन सुरु 50 राष्ट्रिय कराते प्रतियोगिता आउँदो 23 गतेदेखि 25 गतेसम्म काठमाडौँमा हुने
हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाहीको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा सुनिरहनु भएको छ
अब खबर विस्तारमा जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सुर्खेत सहित प्रदेश नम्बर 6 का 3 जिल्लामा 1400 घर निर्माण हुने भएको छ शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले आउँदो मङ्सिरबाट सुरु हुने गरी प्रदेश नम्बर 6 का सुर्खेत दैलेख र जाजरकोटमा गरी 1400 घर निर्माण गर्ने जनाएको छ कार्यालयका इन्जिनियर झङ्क थापाले सुर्खेतमा 1000 जाजरकोटमा 200 र दैलेखमा 200 घर निर्माण हुने बताउनुभयो उहाँले घर निर्माणका लागि 2,33,000 रुपियाँ उपलब्ध गराइने जानकारी दिनुभएको छ अधिकांश वादी र दलित समुदायका विपन्न परिवारका लागि नागरिकहरूका लागि रहेको इन्जिनियर थापाको भनाइ छ उहाँले विपन्न समुदायका आवेदनका आधारमा विपन्न र गरिब परिवारको छनौट गरी 3 किस्तामा विपन्न समुदायलाई घर निर्माण बापतको रकम उपलब्ध गराइने जानकारी दिनुभयो थापाले सुगम ठाउँमा घर निर्माण गर्न 4 महिना र दुर्गममा सामान पुर्याउन बढी समय लाग्ने भन्दै 8 महिनादेखि 1 वर्षसम्ममा घर निर्माण हुने सम्पन्न हुने बताउनुभयो इन्जिनियर थापाले आर्थिक वर्ष 2073-74 निर्माण कार्य सुरु भएका अधिकांश घर अन्तिम चरणमा पुगेको बताउनुभयो उहाँले सुर्खेतमा 1000 घर निर्माण गर्नुपर्नेमा दलित परिवारका 700 घर निर्माणाधीन रहेको र वादी समुदायका 300 घरमध्ये 150 घर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो यस्तै जाजरकोटमा निर्माणाधीन 150 घरमध्ये 7 घरको निर्माण कार्य सम्पन्न भएको र बाँकी घर कार्तिक महिनाभित्र सम्पन्न हुने बताउनुभयो यस्तै दैलेखमा निर्माणाधीन 125 घर निर्माणाधीन रहेको इन्जिनियर थापाको भनाइ छ
सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर 6 को बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका फलफुल र अन्य फुटपाथ पसलहरू हटाउन सुरु गरिएको छ ट्राफिक प्रहरीको सक्रियतामा वीरेन्द्रनगर नगरपालिका र वडा कार्यालयले ठेलागाडा लगायत खुल्ला रूपमा राखिएका फुटपाथ पसल हटाउन सुरु गरेको जनाएको छ जथाभावी राखिएका फुटपाथ पसलका कारण ट्राफिक व्यवस्थापन तथा सवारी आवागमनमा समस्या भएकाले हटाउन थालिएको वडा नम्बर 6 का अध्यक्ष मोती प्रसाद कणेलले जानकारी दिनुभयो चाडपर्व सकिएसँगै हटाउने पहिले नै जानकारी गराएकाले हटाउन थालिएको उहाँले बताउनु भएको छ यता ठेलामा फलफुल व्यवसाय गरिरहेकाहरूले भने नगरपालिका र वडा कार्यालयले उचित विकल्प बिना हटाएको भन्दै असन्तुष्टि जनाएका छन् वीरेन्द्रनगर नगरपालिकाले ठेलामा फलफुलको व्यापार गर्न उचित ठाउँ नतोकेर हचुवाको भरमा प्रहरी लगाएर हटाएको भन्दै फलफुल र ठेला सडकमा फालेर उनीहरूले विरोध समेत जनाएका छन्
कैलालीका 2 जना बालबालिका कर्णालीमा डुबेर बेपत्ता भएका छन् पिकनिक खान गएका लम्कीचुहा 2 का 14 वर्षीय चक्र धमला र 10 वर्षीय शर्मिला धमला पितमारी भन्ने स्थानमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको प्रहरीको भनाइ छ इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहराले उनीहरूको खोजी भइरहेको बताउनुभयो यही ठाउँमा गत असोज 15 गते डुबेर बेपत्ता भएका टिकापुरका मुकुन्द नेउपाने र रमेश नेउपानेको पनि अझैसम्म पत्ता लाग्न सकेको छैन
तिहारको दिन बाँके बर्दिया र दाङमा 19 वटा साना ठुला सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेमा सबैभन्दा धेरै 11 वटा दुर्घटना हुँदा 2 जनाको मृत्यु हुनुको साथै 11 जना घाइते भएका छन् यस्तै बर्दियामा 5 वटा र दाङमा 3 वटा सडक दुर्घटनामा परेर 6 जना घाइते भएका छन्। यसबीच मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा बर्दियामा मोटरसाइकल चालकको मृत्यु भएको छ। साइकल यात्री गम्भीर घाइते भएका छन्। बर्दियाको बाँसगढीबाट बाँकेको कोहलपुरका लागि छुटेको भेदुई पब 42-83 नम्बरको मोटरसाइकल बाँके बैजनाथ गाउँपालिका 5 संगम चोकमा दुर्घटना हुँदा बर्दिया ठाकुर बाबा नगरपालिका वडा नम्बर 3 टेक बहादुर थापाको मृत्यु भएको जनाइएको छ। त्यस्तै महेन्द्रनगरबाट कोहलपुरका लागि छुटेको नाचारख 4640 नम्बरको बसले कोहलपुर बस पार्कमा 6 वर्षीय बालक रामु चौधरीलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको छ।
धान दाउने क्रममा ट्र्याक्टरको थ्रेसरमा परेर कञ्चनपुरको बेलडाँडी गाउँपालिका 5 एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका 5 झिलमिलाकी 22 राधा कुमारी राणाको घटनास्थलमै मृत्यु भएको झिलमिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिनुभयो। धान दाउने क्रममा युवतीको टाउको थ्रेसरमा परेको थियो।
आगामी मङ्सिर 10 हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि 9 महिलाले मात्र टिकट पाएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ 3 र प्रदेशसभा सदस्य निर्वाचनमा 6 गरी विभिन्न दलबाट 32 जिल्लामा गरी जम्मा 9 महिला उम्मेद्वारको मनोनयन दर्ता भएको जनाएको छ। प्रतिनिधि सभामा काङ्ग्रेसबाट 2 र वाम गठबन्धनबाट 1 महिलाले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै प्रदेशसभा सदस्यतर्फ काङ्ग्रेसबाट 1 र वाम गठबन्धनबाट 5 महिलाको उम्मेद्वारी दर्ता भएको छ। पहिलो चरणमा 32 जिल्लामा प्रतिनिधि सभाका 37 र प्रदेशसभाका 74 गरी 111 सिटका लागि उम्मेद्वारी दर्ता हुँदा वाम र काङ्ग्रेस गठबन्धनबाट जम्मा 9 महिलाले मात्र टिकट पाएका हुन्। नयाँ संविधानले संसदमा 33% महिला प्रतिनिधित्व अनिवार्य गरे पनि प्रत्यक्षतर्फ 8% महिलाले मात्र टिकट पाएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई प्रत्यक्ष चुनावमा ठूला दलहरूले किन निकै थोरै महिलालाई उम्मेद्वार बनाएका होलान् भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
यो पितृसत्तात्मक देश भए हुनाले अहिले पनि महिलाहरूले केही गर्न सक्दैनन्, अनि अब चुनावमा पनि पुरुषले मात्र जित्न सक्छन् महिलाले जित्न सक्दैन भन्ने चाहिँ पितृसत्तात्मक भावनाबाट चाहिँ पार्टीहरू उत्पत्त भएर चाहिँ अब त्यस्तो निर्णय गरेको जस्तो लाग्छ मलाई। हुनुपर्ने अब जुन संविधानले दिएको होइन त्यो 33% अनुसार चाहिँ पार्टीहरूले अनिवार्य जस्तो स्थानीय निकायमा जस्तो अनिवार्य गराएको थियो त्यस्तै किसिमको त्यो अनिवार्य चाहिँ प्रतिशतको हिसाबले अनिवार्य चाहिँ राख्नु पर्थ्यो पार्टीहरूले
महिलाको अलिकति अगाडि बढ्ने अलिकति आफूमै कमजोर भएर अनि त्यसकारण अब राजनीतिक दलहरूले पनि महिलाहरूलाई अलिकति छाड्ने पारेको छ क्या। त्यही कारणले गर्दाखेरि महिलाहरू पनि उम्मेदवारमा अलिकता पुरुष सरह नै अगाडि बढ्नुपर्छ भन्ने त्यो हुन्छ। पुरुषलेहरूले महिलाहरूलाई अलिकता अवसर दिनुपर्छ कि हौसला दिनुपर्छ, त्यहाँबाट बल्ल अघि बढ्छन् महिलाहरू।
अब भनाइ र गराइमा फरक छ नि नेताहरूको, भन्दा एउटा भन्छन् गराइ एउटा छ। अब नियम एक कानुन एक बनाउँछन् त्यो आफैले कानुन मिल्दैन यहाँ पनि देखिन्छ कहीँ नेताहरूले भन्ने गरे होला त्यस्तो जस्तो लाग्छ मलाई चाहिँ होइन। अब त्यो आफ्नो बाँडफाँड गर्दाखेरि अब महिलाहरूलाई नपर्न सक्छ त्यसरी उम्मेदवार बाँडफाँडमा पनि भर पर्छ कि।
सबै महिला पुरुष भाइ हामी महिला धेरै पछि छौँ, हामी महिलालाई अगाडि बढाउँ, महिला पनि सकेर आउनु पर्यो, हामी सबै एकजुट भएर पार्टीले पनि महिलालाई उम्मेदवार दिनु पर्यो।
प्रजातन्त्रमा चाहिँ महिला पुरुषको समान अधिकार हुन्छ। देशको शासन प्रशासनमा सकभर चाहिँ पुरुषसँगको प्रतिनिधित्व बराबरी होस्, त्यति हुन नसके पनि अब 33% अवश्य होस् भन्ने संविधानको स्थिति भएको हुनाले पुरुष राजनेताहरूले पनि महिला नेत्रीहरूलाई सँगसँगै लिएर जान धेरै जरुरी छ, लैजानुपर्छ राजनीतिमा र प्रशासनमा उहाँलाई सहभागी बनाउनुपर्छ। अहिले हामीले देखि पनि रहेका छौँ महिलाको प्रतिनिधित्व भएको छ, सफलतापूर्वक काम गरेका छन्। त्यस कारणले हाम्रो अहिलेको संविधानको भावना अनुसार महिलालाई सबै राजनीतिक पार्टीहरूले सकेसम्म अत्याधिक प्रतिनिधित्व गराउनुपर्छ भन्ने मेरो चाहिँ भनाइ छ।
महिला र पुरुष नमिल्दासम्म केही पनि काम हुँदैन होइन जहाँ पनि, त्यो हुनाले यो महिला र पुरुष बराबर गरेर चुनावमा भाग लिनु पर्यो क्या, महिलाले पनि बराबर गरेर त्यो अधिकार सबैलाई एउटै हो। जति छन् यिनी पार्टीहरू राजनीति पार्टीहरू छन् तिनीहरूले पनि आफ्नो तर्फबाट अनि महिलालाई पनि उठाउनु पर्यो क्या।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याएको छ। मन्त्री परिषद बैठकले चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार शिक्षा मन्त्रालयले तयार पारेको अध्यादेश पास गरेको हो। अध्यादेशका केही विषय भने मिलाउन बाँकी रहेको भन्दै सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो अध्यादेश जारी हुने बताउनुभयो। शिक्षा विधेयक अध्यादेशबाट ल्याउने सरकारी प्रतिबद्धतापछि डाक्टर केसीले 13 पटकको अनसन गत 1 गते तोड्नु भएको थियो। एमाले र माओवादी केन्द्रको अवरोधका कारण व्यवस्थापिका संसदबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि सरकारले डाक्टर केसीका माग अध्यादेश मार्फत सम्बोधन गर्ने सहमति गरेको हो। यसमा काठमाडौँ उपत्यकामा 10 वर्षसम्म मेडिकल कलेज विस्तारित कार्यक्रम र प्रतिष्ठान खोल्न नपाइने उल्लेख गरिएको छ।
सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभयो। गत असार 23 गते नियुक्त हुनुभएका मुख्य सचिव राजेन्द्र किशोर छेत्री 58 वर्षीय उमेर रहतका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएपछि सरकारले वरियतामा 3rd नम्बरमा रहेका गृह सचिव रेग्मी मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिवको दौडमा गणेन्द्र प्रसाद उपाध्याय र शङ्कर प्रसाद अधिकारी रहे पनि राजनीतिक नेतृत्वसँग सिधा सम्पर्क भएका रेग्मीले मुख्य सचिवमा बाजी मार्नु भएको हो। रेग्मी मुख्य सचिव भएपछि गृह मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयका मोहन कृष्ण सापकोटालाई खटाइएको छ। शङ्कर प्रसाद अधिकारीलाई अर्थ, गणेन्द्र प्रसाद उपाध्यायलाई लोकसेवा आयोग, रेश्मी राज पाण्डेलाई सामान्य प्रशासन, युवक धोज जीसीलाई वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयमा सरुवा गरिएको हो। बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सचिव युवराज भूषाललाई तत्कालका लागि सिईओको जिम्मेवारी दिएको छ।
निर्वाचन आयोगले मङ्सिर 10 गते 32 जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मनोनयन दर्ता गराएका उम्मेद्वार विरुद्ध उजुरी लिएको छ। दावी विरोधको उजुरी सङ्कलन गरी आज बिहान 10 बजेदेखि 5 बजेसम्म जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ।
भेरी खबरमा अब लागौँ विदेशका खबरतिर। जापानमा भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको पार्टीले 2/3 बहुमत ल्याएको छ। जापानी संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई 2/3 बहुमत प्राप्त भएको हो। जापानको 465 सदस्यीय प्रतिनिधि सभामा आबेको दल लिबरल डेमोक्रेटिक पार्टी र उहाँको सत्ता गठबन्धनमा रहेको कोही इतो पार्टीलाई गरी 2/3 मत प्राप्त भएको हो। चुनावी परिणामले आबेलाई हालसम्मकै सबैभन्दा बढी सत्तामा बस्ने प्रधानमन्त्री बनाउने निश्चित भएको छ। चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएपछि आबेले आफैले चाहेकै रूपमा जनमत प्राप्त भएको भन्दै संविधान संशोधनको जापानी जनताको चाहनालाई आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले संविधान संशोधनका लागि सबै राजनीतिक दल र आवश्यक सबै क्षेत्रबाट सहयोगको अपेक्षा आफूले गरेको पनि बताउनुभयो। उहाँले उत्तर कोरिया विरुद्ध कडा रूपमा उत्रिने समेत दोहोर्याउनु भएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। आउँदो डिसेम्बरको अन्त्यमा काठमाडौँमा हुने एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा नेपाली खेलाडी अनुबन्धन गर्न झन्डै 59 लाख रुपियाँ खर्च गरिएको छ। 6 वटा टिमले अधिकतम 10 लाख रुपियाँ खर्च गर्न पाउने प्रावधान अनुसार 10-10 जना खेलाडी अनुबन्धन गर्न विभिन्न टिमले 58,80,000 रुपियाँ खर्च गरेका हुन्। भोलकबलमा विराटनगर वारियर्स र भैरवा ल्यान्डवियर्ट्सले 10-10 लाख रुपियाँ खर्च गरेका छन् भने काठमाडौँ किङ्स इलेभेन र ललितपुर प्याट्रियट्सले 9,95,000 दरले खेलाडी किनेका छन्। यस्तै पोखरा राइनोजले 9,90,000 र चितवन टाइगर्सले 9,20,000 रुपियाँ खर्च गरेका छन्। यो वर्षको इपिएलमा आरिफ शेख, करण केसी, सन्दीप लामिछानी र विनोद भण्डारी समान 1,75,000 दरले अनुबन्धित हुनुभएको छ। आरिफलाई भैरवाले, करणलाई विराटनगरले, सन्दीपलाई ललितपुरले र विनोद भण्डारीलाई पोखराले समान 1,75,000 दरले अनुबन्धन गरेका हुन्।
50औं राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना लेबोरेटोरी क्लिनिक प्रालीले प्रमुख प्रायोजन गर्ने भएको छ। आगामी कार्तिक 23 गतेदेखि 25 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 5 विकास क्षेत्र र 3 विभागीय टोलीका करिब 185 खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। राजधानीमा भएको कार्यक्रममा आयोजक नेपाल कराते महासङ्घ र सम्झना लेबोरेटोरी ले प्रतियोगिता प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 3 दिने प्रतियोगिता आयोजनाका लागि सम्झना ल्याबोरेटोरीले आयोजकलाई कर बाहेक 8,50,000 रुपियाँ नगद र अरू करिब 15 लाख रुपियाँ बराबरको प्रायोजन गर्नेछ। प्रतियोगितामा महिलाका 7 तौल समूह र पुरुषका 8 तौल समूह तथा दुवैतर्फ एकल र टिम काताको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने 23 खेलाडीलाई राष्ट्रिय टोलीमा छनौट गर्ने आयोजक नेपाल कराते महासङ्घको भनाइ छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा 1000 घर बन्ने, दैलेख र जाजरकोटमा 2-200 घर निर्माण हुँदै
तिहारमा बाँके बर्दिया र दाङमा 19 सवारी दुर्घटना भएको प्रहरीको भनाई, कर्णाली नदीमा डुबेर बेपत्ता भएका 2 खोजी कार्य चल्दै
गुलरिया नगरपालिकाको प्रथम नगरसभामा करिब 66 करोडको प्रस्तावित बजेट पेश, सडक पूर्वाधार महिला सशक्तिकरणलाई प्राथमिकता
र आइपिएलका लागि खेलाडी अनुबन्धन सुरु, 50 राष्ट्रिय कराते प्रतियोगिता आउँदो 23 गतेदेखि 25 गतेसम्म काठमाडौँमा हुने। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।